কামরো খবর। দাজুভাই তথা দিদি বহিনীহরু নমস্কার, আউনুহোস পরমেশ্বরকো বারেমা সাঁচো বচন শুন। यो चित्रमालाको पुस्तक लियो र जब यो संगीतको धुन सुन्नुहुनेछ तब पहिलो चित्र पल्टाउनुहोस्। यस चित्रमालामा भएका मान्छेहरू र चित्रहरू मान्छेले कल्पना गरेर बनाइएका चित्रहरू मात्रै हुन्। यो चित्रमालाको पुस्तकले मान्छेको सृष्टिदेखिको कुरा बताउँछ। परमेश्वरको बारेमा साँचो कुरा थाहा पाउन कृपया यो सन्देशलाई ध्यान दिकन अन्तसम्म सुनिदिया। चित्र नम्बर एक। यस चित्रमा हामीले देख्न सक्छौ कि धेरै वर्ष अगाडि यो पृथ्वी थिएन। त्यस बेला जमिन, पानी, पशु तथा रोग बिरुवाहरू केही पनि थिएन। जिउँदो भन्ने केही पनि थिएन। त्यस बेला परमेश्वर मात्रै हुनुहुन्थ्यो, जो एकमात्रै जीवित परमेश्वर हुनुहुन्छ। युगौंदेखि परमेश्वर एकै ठाउँमा थिए। परमेश्वरले सबै चिजहरूमाथि शासन गर्दछन्। उनले कुनै खराब कुरा गर्दैन, किनकि उहाँ पवित्र हुनुहुन्छ। उनले जहिले पनि साँचो कुरा बोल्नु हुँदछन्। जब परमेश्वरले यो संसार बनाउनु भयो तब उहाँले भन्नुभयो उज्यालो होस्, तब उज्यालो भयो। फेरि उहाँले भन्नुभयो पानी र सुक्खा जमिन भइजाओस् र ती सबै कुराहरू पनि भया। चित्र नम्बर दुई। चित्रमालामा भएका यस पुस्तकलाई बाइबल भन्दछौ। परमेश्वर हामीहरूसँग बाइबलको वचनद्वारा बोल्दछन्। बाइबलले हामीलाई साँचो परमेश्वरको बारेमा बताउँदछन्। परमेश्वरले सबै मान्छेहरूलाई माया गर्दछन्। बाइबलले हामीलाई शान्ति र आनन्दको बाटो देखाउँदछन्। यस सन्देशमा भनिएका सबै कुराहरू बाइबलका कुराहरू हुन्। चित्र नम्बर तीन। यस चित्रमा हामी देख्दछौ कि सृष्टिको समयमा जब परमेश्वरले आफ्नो वचन बोल्नुभयो तब घाम, जुन र ताराहरू सृष्टि भया। हामीले खाने फलफूल, तरकारी, सबै रुख बिरुवाहरू, तरकारीहरू साथै सबै रुख बिरुवाहरू परमेश्वरले बनाउनु भयो र भन्नुभयो यी राम्रा छन्। त्यसपछि परमेश्वरले सबैभन्दा पहिलो मान्छेलाई बनाउनु भयो, जसको नाम आदम थियो। त्यसपछि परमेश्वरले आदमको लागि एउटा महिला मान्छे बनाइदिनु भयो, जसको नाम आदमले हवा भनेर राखे। परमेश्वरले बनाउनु भएका सबै चिजहरूको अधिकार उहाँले आदम र हवालाई दिनुभयो। आदम र हवा परमेश्वर साथ एक आपसमा स्वाभाविक प्रकारले कुराकानी गर्दथे र संगति गर्दा थिए। हरेक दिन परमेश्वर तिनीहरू साथ आउँदछ, तिनीहरूलाई भेट्दछ र आपसमा कुराकानी गर्दछ। चित्र नम्बर चार। अब हामी यहाँ देख्दछौ कि परमेश्वरले आदम र हवालाई एउटा राम्रो बाडीमा राख्नुभयो। त्यो धेरै फलफूल पाइने राम्रो ठाउँ थियो। परमेश्वरले तिनीहरूलाई भन्नुभयो बाडीको बीचमा भएको रुखको फल बाहेक तिमीले सबै फल खान सक्दछौ, तर नखानु भनेको रुखको फल खायो भने तिमीहरू तत्कालै मर्नेछौ। तर आदम र हवा बाहेक त्यस बाडीमा एउटा दुष्ट पनि थिए, जसको नाम शैतान थियो। शैतान भूततिर र दुष्ट आत्माहरूका राजा हो। त्यो परमेश्वर साथै मान्छेहरूको पनि शत्रु हो। एक दिन शैतान आएर हवालाई झुक्याएर भन्यो, यदि तहुले यो रुखको फल खायो भने तिमी मान्या छैनौ, तर तिमी परमेश्वर जस्तै हुने छौ र सबै कुरा जान्ने छौ। शैतानको कुरा हवाले विश्वास गरिन् र तिनले परमेश्वरको आज्ञा विरुद्ध काम गरिन्। हवाले त्यस रुखको फल टिपेर खाए र आदमलाई पनि दिया। परमेश्वरले भन्नुभएको कुरा नमान्दा उनीहरूमा पापको प्रवेश भया र परमेश्वरले उनीहरूलाई त्यस बाढीबाट निकालिदिया। त्यो दिनदेखि परमेश्वरसँगको मान्छेको सम्बन्ध टुट्यो। चित्र नम्बर 5। यस चित्रमा हामी देख्दछौ कि आदम र हवाका सन्तानहरूमा पनि उनीहरूको पापी स्वभाव भयो। तिनीहरूको कोइन र हाबिल नाम गरेका दुईजना छोराहरू थिए। जब तिनीहरू ठुला भए हाबिल गोठालो र कोइन चाहिँ किसान बने। एक पटक कोइनले आफ्नो केही अन्न बलि भेटीको रूपमा परमेश्वर साथ ल्याए। हाबिलले पनि भेटीको रूपमा एक भेडो ल्याए। हाबिलको भेटीद्वारा परमेश्वर खुसी भया, किनभने हाबिलले परमेश्वरलाई साँचो माया गर्दछ र उहाँको आज्ञा मान्दछ। तर कोइनले परमेश्वरको आज्ञा मान्दैन थियो र उनको भेटीद्वारा परमेश्वर खुसी मान्नु भएन। त्यसकारण कोइन धेरै रिसाएर हाबिललाई मारे। कोइनले गरेका काम परमेश्वरले हेरे र कोइनलाई त्यस ठाउँबाट टाढा धपाया। चित्र नम्बर 6। यस चित्रमा हामी हेर्छौ कि धेरै वर्ष पछि आदमका धेरै सन्तानहरू भए। तिनीहरू सबैले परमेश्वरको आज्ञा पालना गरेनन् र सबै आफ्नै इच्छा अनुसार चले। तिनीहरूले धेरै नराम्रा कामहरू गरे। त्यसकारण परमेश्वर दुखी हुनुभयो र भन्नुभयो, यी सबै मान्छेहरूलाई नाश गर्न म ठूलो पानी बर्साउनेछु। तर त्यहाँ एकजना मान्छे थिए जसले परमेश्वरको आज्ञा पालना गर्दछ। उनको नाम नुह थियो। आदमदेखि नुहसम्म 9 पुस्ता थिए। परमेश्वरले नुहलाई भन्नुभयो, तुमले एउटा ठूलो जहाज बनाओ र बनाइसकेपछि सबै किसिमका प्राणीहरूबाट एक एक जोडा त्यसभित्र ल्याओ। परमेश्वरले नुहलाई अडाउनु भएको काम उनले गरे। त्यसपछि नुहा र तिनकी श्रीमती आफ्ना 3 छोराहरू र बुहारीहरू साथसाथै त्यो ठुलो जहाजभित्र पसे। त्यसपछि परमेश्वरले जहाजको ढोका बन्द गरिदिए। चित्र नम्बर 7। यस चित्रमा हामी हेर्न सक्छौ कि परमेश्वरले 40 दिनसम्म लगातार आकाशबाट पानी बर्साउनु भयो। अनि जमिन तलीबाट पनि पानीको मूल फुटेर आयो र सम्पूर्ण पृथ्वीलाई पानी नै पानीले भरिदिए। यतिसम्म कि अग्ला अग्ला पहाडहरू पनि पानीमा डुबिरहे। जहाज बाहिर भएका जीवित प्राणी, जनावर, चराचुरुङ्गी, घसने जन्तु र मान्छेहरू सबै नै पानीमा डुबेर मरे। तर नुह, उनको परिवार र त्यो जहाजभित्र भएका सबै प्राणीहरू बाँचे। पानी नसुकुन्जेल करिब 1 वर्षसम्म त्यो ठुलो जहाज पानीमाथि तरि नै रह्यो। पानी सुकेर सुक्खा जमिन देखा परेपछि नुहा, उनका परिवार र सबै प्राणीहरू जहाजबाट उत्रिएर हिँड्न लागे। चित्र नम्बर 8। यस चित्रमा हामी अब्राहमले आफ्नी स्वास्नी साराबाट आफ्ना छोरा इसाकलाई आफ्नो काखमा लिन खोजेका देख्दछौ। नुहादेखि अब्राहसँग 10 पुस्ता थिए। अब्राहमका बुवाले झुटा देवताको पूजा गर्दथे, तर अब्राहमले साँचो र जिउँदा परमेश्वरको पूजा गर्दथे। अब्राहम र सारा बुढेसकालमा पुग्दा पनि उनीहरूको कुनै सन्तान भएको थिएन। एकपटक महिनामा परमेश्वर अब्राहमसँग बोल्नुभयो, स्वर्गका ताराहरूलाई हेर, के तिमी तिनीहरूलाई गर्न सक्दछौ? तिम्रा सन्तानहरू पनि त्यस्तै स्वर्गका ताराहरू समान धेरै हुनेछन्। सारा पनि उमेरले बुढी भइसकेकी छिन्। त्यसो भए तापनि परमेश्वरले तिनीलाई एउटा छोरो जन्माउन सक्ने बनाउनु भयो। परमेश्वरले अब्राहम र सारालाई एउटा छोरो दिनुभयो, जसको नाम उनीहरूले इसाक राखे। परमेश्वरले प्रतिज्ञा गर्नुहुँदै भन्नुभयो कि इसाकको सन्तानहरूबाट मुक्तिदाता जन्मनुहुनेछ, जसले सारा संसारको पाप उठाइ लैजानेछन्। परमेश्वरले सधैँ साँचो बोल्दछन्। साँच्ची नै परमेश्वरले प्रतिज्ञा गर्नुभए अनुसार संसारमा मुक्तिदाता पठाउनु भएको छ। उनको नाम येशु ख्रीष्ट हो। उनीसँग तम्रो र मेरो पापहरूलाई हटाइदिने र यसबाट हामीलाई शुद्ध पार्ने शक्ति छ। चित्र नम्बर 9। अब यो चित्रमा हेरौ, एकजना मान्छे हातमा ढुङ्गाका पाटीहरू लिएर डाँडाबाट तल झरेका छन्। उनको नाम मोसा हो। उनी अब्राहमका वंशका थिए। अब्राहमका धेरै सन्तानहरू भए। यिनीहरू मध्ये केहीको बारेमा तपाईँहरूले यही नक्सामा बुझ्न सक्नेछ। परमेश्वरले मोसालाई आफ्ना आज्ञाहरू दिनुभएछ र मोसाले ती आज्ञाहरू मान्छेहरूलाई भने। जब मान्छेहरूले परमेश्वरको नियम बारे थाहा पाए, तब तिनीहरूले कस्तो जीवन बिताउनु पर्दछ भन्ने जाने। हामी सबैले परमेश्वरको आज्ञा पालन गरेको परमेश्वरले चाहँदा छन्। चित्र नम्बर 10। यस चित्रमा हेर, यस मान्छेले काठको मूर्तिलाई झोक्याएको छ। हामीहरूले आफ्नै हातले बनाएका देवीका मूर्तिहरूलाई अथवा कुनै पनि आकृतिहरूलाई पुज्नु हुँदैन भनेर परमेश्वरले हामकन भनेको छ, किनभने साँचो परमेश्वर एउटै छन् र हामीले उनलाई मात्रै पुज्नु पर्दछ। यहाँ यी चारैजनाले प्रार्थना गरेको छ। हेर्नुहोस्, परमेश्वर भन्नुहुँदछन्, मान्छेहरूले 6 दिनसम्म आफ्ना सबै काम गर्नु पर्दछन् र 7 दिनमा आराम लिनु पर्दछ। जसरी अरू दिनहरूमा हामी परमेश्वरलाई पुज्दछौ, आराम लिएको दिनमा चाहिँ अरू दिनहरूमा भन्दा बढी समय निकालेर अथवा कामहरूबाट फुर्सद लिइकन परमेश्वरको आराधना गर्नु पर्दछ। यस बच्चालाई हेर, उसले आफ्नो आमा बुवालाई केही खानेकुरा ल्याएको छ। परमेश्वर भन्दछन्, यस्तो काम गर्नु राम्रो हो। छोरा छोरीहरूले आफ्ना आमा बुवालाई माया गर्नु पर्दछ र आमा बुवाले भनेको कुरा मान्नु पर्दछ। यी मान्छेहरूलाई हेर जो आपसमा झगडा गरिरहेका छन्। परमेश्वर भन्नुहुँदछ, तमुले कसैले हत्या नगर। चित्रमा भएको यो मान्छेलाई हेर जो अर्काको सस्नीसँग नराम्रो काम गर्दछ। यसो काम गर्नु पाप हो भनी परमेश्वर भन्दछन्। हामीहरूले व्यभिचार अथवा नराम्रो काम गर्नु हुँदैन। नक्सामा हेर, यहाँ एक मान्छे अर्काको माल सामान चोरेर हिँड्न लागेको छ। हामीहरूले कहिल्यै अर्काको चोरी गर्नु हुँदैन भनेर परमेश्वर भन्दछन्। अर्काको चिज सम्पत्ति र कुनै पनि कुराको लालच गर्नु हुँदैन भनी परमेश्वर भन्दछन्। हामीहरूले चित्रमा देखाइएका जस्ता कुराहरू गर्नु हुँदैन भनी परमेश्वर भन्दछन्। यी सबै कुराहरू परमेश्वरले पवित्र बाइबल धर्मशास्त्रमा भन्नुभएको छ। हामीले गर्ने सबै कुराहरू परमेश्वरलाई थाहा छ, तर हामीहरू यस्ता कुराहरू लुकाउन खोज्छौ। तर परमेश्वरले त हाम्रा मनका एक एक विचारलाई जान्दछन्।
चित्र नम्बर 11। यस चित्रमा हेरौ, अब्राहम र मोसाको समयमा यदि कुनै मान्छेले पाप गर्यो भने पापबाट छुटकारा पाउनको लागि त्यस व्यक्तिले कुनै पशुको बलिदान गर्नु पर्दथ्यो। यसरी त्यस बलिदानबाट उसले आफू पापी छु भनी स्वीकार गर्दथ्यो। आजभोलि हामीले हाम्रा पापहरूबाट छुटकारा पाउनको लागि कुनै पशुहरूको बलिदान गर्नु पर्दैन, किनभने परमेश्वरले हाम्रो पाप शुद्ध गर्नका लागि मुक्तिदाता पठाइदिनु भएको छ। उहाँको नाम येशू ख्रीष्ट हो। हाम्रा पापको निम्ति बलिदान भएर हाम्रो सट्टामा मर्नको लागि येशू ख्रीष्ट क्रुसमा टाँगिनु भयो। तर मर्नु भएको 3 दिन पछि येशूलाई जितेर जिन्दा भई उठ्नु भयो। अब तमी र हामीहरू मध्ये जनले जनले म एक पापी मानिस हुँ भनी सम्झँदछ, येशू ख्रीष्ट माथि तमी विश्वास गर्नुहोस् र आफ्नो पापको खातिर पश्चाताप गर्नुहोस्। साँचो हृदयले पश्चाताप गरेपछि परमेश्वरले तम्रा सबै पापहरूलाई क्षमा गर्दछन्। चित्र नम्बर 12। अब येशू ख्रीष्ट यस संसारमा कसरी आयो भन्ने बारे सुनौ है त। त्यस समयमा एउटी मरियम नाम गरेकी कन्या केटी थिइन्। तिनको येशू नाम गरेको व्यक्तिसँग विवाह गर्नको लागि मग्नी भइसकेको थियो। एक दिन स्वर्गबाट एकजना स्वर्गदूत आई मरियमलाई भने, परमेश्वरको पवित्र आत्माद्वारा तिमी गर्भवती हुनेछौ र तिमीले एउटा पुत्र जन्माउनेछौ, जसको बारेमा परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो र उहाँद्वारा नै मान्छेको पाप हटाइनेछ। त्यसरी नै परमेश्वरको स्वर्गदूतले युसुफलाई पनि सपनामा भने, युसुफ मरियमलाई विवाह गर्न तिमी नडराओ, सुन, जुन बालक तिमीले जन्माउने थिइन् त्यो परमेश्वरको पवित्र आत्माद्वारा जन्मेको हुनेछ। त्यसपछि येशूले मरियमसँग विवाह गरे, तर बालक नजन्मिएसम्म ती दुई साथसाथै सुतेनन्। यसरी परमेश्वरले येशूलाई यस संसारमा पठाउनु भयो। चित्र नम्बर 13। अब यस चित्रमा हेरौं, मरियम र युसुफ बेथलेहेम नामको गाउँमा आइपुगेका छन्। मरियमले बालक येशूलाई गोठमा जन्माइन्। त्यस ठाउँको वरिपरि कोठालाहरू आफ्नो बगालको रेखदेख गरिरहेका थिए। अचानक एउटा स्वर्गदूतले गोठालाहरू कहाँ आएर भने, नडराओ, किनभने मैले तम्रा लागि एउटा खुसीको खबर ल्याएको छु र यस खबरले मान्छेहरूलाई आनन्दित गराउनेछ। आज राति परमेश्वरको पुत्रको जन्म भएको छ। उहाँले नै सबै पापी मानिसहरूलाई बचाउनुहुन्छ। उहाँ नै ख्रीष्ट र प्रभु हुनुहुन्छ। स्वर्गदूतले यति भनेपछि अरू धेरै स्वर्गदूतहरू आएर पनि त्यसै भने, तिनीहरू सबै मिलेर परमेश्वरको आराधना गर्दै भजन गाए र परमेश्वरको प्रशंसा गरे। त्यसपछि ती गोठालाहरू येशूको दर्शन गर्न गए। चित्र नम्बर 14। यस चित्रमा येशूलाई हामी उहाँको बालक अवस्थामा देख्दछौ। त्यही बेला उहाँ 12 वर्षका थिए। उहाँ ठुला ठुला विद्वान पण्डितहरूसँग बसेर विशेष कुराको विषयमा छलफल गर्दैछन्। के एउटा भर्खरैको ठिटोले ठुला ठुला विद्वान पण्डितहरूलाई सिकाउन सक्छ? हामीलाई सम्भव नलाग्न सक्छ। तर यसको ज्ञान बुद्धि देखेर तिनीहरू नै असम्भव हुँदा थिए। अर्को नक्सामा येशू जन मानिस भइसक्नु भएको देखाएको छ। उहाँको ज्ञान बुद्धि अति अचम्मको थियो। उहाँले परमेश्वर साथै मान्छेहरूलाई खुसी तुल्याउनु भयो। परमेश्वरले भन्नुभयो, येशूले भनेका कुराहरू सुन, उनले मैले भन्न चाहेका कुराहरू भन्दछन्। चित्र नम्बर 15। यस चित्रले देखाउँछ कि येशू शक्तिशाली हुनुहुन्छ। शैतान अथवा कुनै दुष्ट आत्माहरूको शक्ति भन्दा यसुको शक्ति महान छ। जादु वा तन्त्र मन्त्र भन्दा यसुको शक्ति धेरै महान छ। उहाँले चाहनुभयो भने जुनसुकै रोगलाई पनि निको पार्न सक्दछन्। यहाँ पहिलो चित्रमा हेरौँ त यसुले एउटा आधो मान्छेलाई निको पारिरहनु भएको छ। चित्रमा भएको एक मान्छे जन्मैदेखि आधा थिया। बीचको चित्रमा हेर्नुहोस् त यी सानी केटी मरेकी थिइन्, तर यसुले तिनलाई जिउँदा पार्नु भयो। उहाँले अरू पनि धेरै मरेका मान्छेहरूलाई जिउँदा पार्नु भयो। यसु साँच्चिका परमेश्वर हुनुहुँदछ। यहाँ अर्को चित्रमा तमीले यसुलाई पानीमाथि हिँडिरहनु भएको देख्नुहुन्छ। हावा हुरीहरू समेत यसुले हकार्नुहुँदा थामिन्थेर शान्त हुन्थे। संसारको सबै चिजहरूमाथि यसुको अधिकार छ। चित्र नम्बर 16। अब यस चित्रमा हेर यसुले जहिले पनि निको काम मात्र गरेका छन्। उहाँले कहिले पनि पाप गर्नु भएन। यसुले मान्छेहरूलाई साँचो परमेश्वरको बारेमा शिक्षा दिनुभयो। साथै संसारका सबै मान्छेहरू पापी छन् र पापबाट छुटकारा पाउन आवश्यक छ भनी सिकाउनु भयो। मस्तै मान्छेहरूले आफ्ना पाप स्वीकार गरे र पश्चाताप गरे, तर कति मान्छेले आफू पापी छु भनी मानिलिएनन् र परमेश्वरमा फर्केनन्। ती मध्ये धेरै जसो धार्मिक विद्वान र गुरुहरू थिए। यी धार्मिक विद्वान र गुरुहरूले यसुलाई घृणा गरे र तिनीहरूले उहाँलाई अदालतमा ल्याए। सिपाहीहरूले यसुलाई कुटे। साथै उहाँको मुखमा थुके, उहाँको टाउकामा काँडाको मुकुट लगाइदिए र तिनीहरूले उहाँको धेरै गिल्ला गरे। तिनीहरूले यसुलाई यसो गरे तापनि उहाँले तिनीहरूको विरोध गर्नु भएन र आफूलाई छुटाउन पनि चाहनु भएन। यसुले ती दुष्ट मान्छेहरूलाई आफूमाथि नराम्रो व्यवहार किन गर्न दिनुभयो त? कारण यही हो कि यसु मान्छेहरूको पापको निम्ति बलिदान हुनको लागि नै यस संसारमा आउनु भएको हो। चित्र नम्बर 17। अब यस चित्रमा हेरौँ यसुको समयमा अपराध गर्ने मान्छेहरूलाई यसरी काठको क्रुस बनाएर झुलेकन मार्ने नियम थियो। रोमी सिपाहीहरूले यसुलाई पनि हात खुट्टामा किला ठोके र ठाडो पारेर क्रुसमा झुन्ड्याइदिए। मान्छेहरूको पापको लागि यसुले यस्तो दुःख कष्ट सहनु भयो। परमेश्वर पिताले भन्नुभयो यसु ख्रिस्टको क्रुसको मृत्यु यही पृथ्वीमा भएका जम्मै मान्छेहरूको पापको निम्ति बलिदान हो। यसै कारण यदि हामीले मनबाट नै आफ्नो पापको पश्चाताप गर्यौँ भने र यसुमा विश्वास गरी ती पाप कामबाट फर्कौँ भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुनेछ। के तमी आफू पापी छु भनी मानिलिँदछौ त? के तमी आफूले गरेका पापहरू क्षमा भएको चाहँदछौ त? परमेश्वरले आफ्नो वचनमा भन्नुभएका कुरामा विश्वास गर्नुहोस्। उहाँ हाम्रो मुक्तिदाता हुनुहुन्छ, किनभने हामीले हेर्यौं कि यी जम्मै हाम्रो निम्ति उहाँले गर्नुभएको हो। चित्र नम्बर 18। यस चित्रले भन्दछ कि यसु काठको क्रुसमा मर्नु भएको हो। उहाँका केही चेलाहरूले उहाँको लासलाई ढुङ्गाको खाडलमा राखेका थिए र खाडलको मुखलाई ठुलो ढुङ्गाले छुपिदिए। येशूको मृत शरीर 3 दिनसम्म खाडलमा रह्यो। मरियम र उनकी साथीहरू येशूको मरेको शरीरलाई हेर्न त्यो खाडलमा आया, तर तिनीहरूले खाडल खुल्लै देखे र येशूको शरीर त्यहाँ थिएन। अचानक ती स्त्रीहरूले त्यहाँ 2 जना स्वर्गदूतहरू देखे र तिनीहरूले ती स्त्रीहरूलाई भने, येशू यहाँ खाडलमा आसिन, उहाँ त फेरि जिउँदा भइसक्नु भएको छ। तमुहरूले हाम्रा पुर्खा आदमका कुराहरूलाई सम्झनुहोस्। जब शैतानले आदम र हव्वालाई छल गरेर पाप गर्न लगाएको थियो, तब उसले सोचेको थियो कि ऊ अब संसारकै मालिक भएको छ। तर येशू ख्रीष्ट हाम्रा पापहरूका निम्ति क्रुसमा मर्नुभयो र हाम्रा पापहरू हटाइदिनु भयो र मृत्युबाट बोरी उठ्नु भयो र शैतानमाथि विजय प्राप्त गर्नुभयो। अब हामीमाथि शैतानको कुनै शक्ति वा अधिकार छैन। चित्र नम्बर 19। यस चित्रमा तिमीहरू देख्दछौ कि येशू जिउँदा हुनुभएको छ। जब येशू जिउँदा हुनुभयो, मस्तै मान्छेहरूले र उहाँका आफ्नै चेलाहरूले पनि उहाँलाई देखे। एकजना येशूका चेला थोमाले भने, म येशू जीवित भई उठ्नु भएको छ भनी विश्वास गर्दिन। यदि मैले उहाँका हात खुट्टामा भएका किल्लाका घाउहरूमा आफ्ना आङ्गा राखेर हेर्न पाए भने मात्र उहाँ साँच्चैको जीवित भए उठ्नु भएको रहेछ भनी म विश्वास गर्नेछु। पछि थोमाले येशूलाई देखे। उनले येशूका हात खुट्टामा भएका घाउहरूलाई देखे र उनले भने, तपाईँ मेरो प्रभु येशू हुनुहुन्छ। येशूले उनलाई जवाब दिया, तिमीले त मलाई देखेर विश्वास गर्यो, तर धन्य हुन् तिमीहरू जसले मलाई नदेखे पनि विश्वास गर्दछन्। चित्र नम्बर 20। अब यस चित्रमा हेर्नुहोस्, येशू जीवित भए उठ्नु भएपछि 40 दिनसम्म पृथ्वीमा रहनु भयो। उहाँले धेरै मान्छेहरूलाई दर्शन दिनुभयो। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, अब म स्वर्गमा आफ्ना पिता कहाँ जाँदैछु, तर तिमीहरू सबैले मान्छेहरूलाई यी कुरा भन कि तिमीहरूको पापको लागि म क्रुसमा बलिदान भए र मृत्युलाई जितेर जीवित भए उठे। अब जय जयले विश्वास गर्छ र मेरो आज्ञा पालन गर्दछ, उसको पाप क्षमा हुनेछ र मसँग स्वर्गमा बस्न पाउनेछ। चित्रमा तिमीहरूले देख्दछौ कि येशू आफ्ना चेलाहरूलाई छोडेर स्वर्गतिर फर्कदै हुनुहुन्छ। 2 जना स्वर्गदूतहरूले चेलाहरूलाई भने, येशू फेरि यस संसारमा फर्किकन आउनेछन्।
चित्र नम्बर 21। यही चित्रमा हेर, जब तिमीले क्रुसलाई देख्नुहुने हो, तब येशूले तिमीहरूको लागि के गरिदिनु भयो ती कुरा विचार गर। हामी सबै पापी छौँ। येशू मात्र सिद्ध र पूर्ण रूपले धर्मी हुनुहुन्छ। येशूको मृत्युको अर्थ यही नै हो। हामी मर्नुपर्ने ठाउँमा येशू मर्नु भयो। येशूले हाम्रो पापको निम्ति दण्ड सहनु भयो र मर्नु भयो। अब जब परमेश्वरले हाम्रोपट्टि हेर्नुहुन्छ, तब उहाँले येशूले हाम्रो लागि बगाउनु भएको रगतको बारे सोच्नु हुँदछन्। यदि हामी येशूमा विश्वास गर्नु भने यो हामी पापीबाट धर्मी भए जस्तै हो। तिमी यस सम्बन्धमा के सोच्दा छौ? येशूको क्रुसको मृत्यु सानो कुरा होइन। यदि तिमी तिमीले तिरस्कार गरेर टाढो जाने हो भने कुनै दिन उहाँले पनि आफ्नो मुख तिमीबाट फर्काउने हुनेछन्। यसैले आज नै येशूमा विश्वास गर। चित्र नम्बर 22। अब यही चित्रमा हेर, परमेश्वरको वचनले भन्दछ कि बाटाहरू 2 किसिमका छन्। एउटा बाटो येशूको हो भने अर्को शैतानको हो। शैतानको बाटो फराकिलो छ। शैतानले मस्तै मान्छेहरूलाई सक्याउँदछ र तिनीहरू त्यसको बाटोमा हिँड्दछन्। तिनीहरूले शैतानको बाटो धेरै राम्रो छ भनी ठान्दछन्। तर राम्ररी हेर्नुहोस्, त्यो बाटो कहाँसम्म टुङ्गन टुङ्गिदो छ त? त्यो बाटो नरकमा पुगेर टुङ्गिन्छ। पछि परमेश्वरले शैतान र त्यसका सबै दुष्ट आत्माहरूलाई त्यही ठाउँ नरकमा फाल्दिता छन्। यदि तमी शैतानको पछि हिँड्दा छौ भने त्यही डरलाग्दो ठाउँ नरकमा तमी नष्ट हुनेछौ। अब म तमीलाई येशूको बाटो बारे भन्नेछु। यो बाटो साग्रो अथवा सानो छ अनि नाफा मान्छे मात्र यो बाटोमा लागेका छन्। तर येशूको बाटो परमेश्वरको असल ठाउँ स्वर्गमा पुग्न टुङ्गिदो छ। यदि तमी येशूको बाटोमा हिँडेर स्वर्ग पुग्न चाहँदछ भने शैतानको बाटोलाई छाडिदियो, येशूलाई पछ्याउनुहोस्। अनि परमेश्वरले तमीलाई आफ्नो पवित्र आत्मा दिने हुन्। उहाँ तमी साथ त्यही बाटोमा हिँड्दा छन् र तमीकन स्वर्ग गर्दछन्। तमीकन येशूको बाटो लगातार हिँड्नका लागि पवित्र आत्माले स्वर्ग गर्नेछन्। के तमी येशूमा विश्वास गर्ने हो? यदि तमी येशूमा विश्वास गर्न चाहँदछ भने यसरी कन येशु प्रभुसँग प्रार्थना गर्नुहोस्। प्रभु येशु, म एक पापी मान्छे हुँ भनिकन स्वीकार गर्छु। मेरो पापको ज्याला तिर्दिनु भएको लागि तमी क्रुसमा मर्नु भयो भने म विश्वास गर्दछु। प्रभु येशु, मलाई माफ गर्नुहोस् र मेरो मनलाई पवित्र बनाइदिनुहोस् ताकि म परमेश्वरको साथ रहन सकु। धन्यवाद येशु, मेरो प्रार्थना सुनिदिनु भएको लागि। आमेन। यदि यो प्रार्थना तमुले आफ्नो मनैदेखि गरे भने त तमी अब परमेश्वरका सन्तान र परमेश्वर तम्रो पिता हुनुभएको छ। चित्र नम्बर 23। यही चित्रमा हेर, हामीले येशूको नाम धेरै पटक सुनेका छौ तर यस संसारमा येशू कहिले थिए त? हाम्रो पुर्खाको बारेमा सोचौ जो येशूका पालाका थिए। ती पुर्खाहरू र हामीहरूको बीचमा लगभग 80 पुस्ता जति बितिसके। तसर्थ यो कुरा मसिनो वर्ष पहिलाको हो। यस बीचका समयमा धेरै मान्छेले येशूलाई विश्वास गरे। विभिन्न देशका विभिन्न जनजाति भाषा भाषीका मान्छेहरूले येशूलाई विश्वास गरे। यसरी प्रत्येक मान्छे येशूलाई विश्वास गरिकन परमेश्वरका सन्तान हुन सक्छन्। तमी पनि येशूमा विश्वास गर्ने हो भने परमेश्वरका सन्तान हुने हो र स्वर्गमा बस्न पाउनेछौ। चित्र नम्बर 24। यही चित्रमा हेर, येशूको समयमा एकजना निकोदेमस नाम गरेका धार्मिक गुरु थिए। एक रात उनी येशूका आएर बातचित गरे। येशू प्रभुले सिकाउनु भएका कुराहरू निकोदेमसले बुझ्न चाहँदथे। तर निकोदेमस परमेश्वरको परिवारको सदस्य होइन भन्ने कुरा येशू प्रभुलाई थाहा थियो। त्यसकारण येशूले तिनलाई भन्नुभयो, यदि कुनै मान्छे नौलो गरी जन्मेन भने ऊ परमेश्वरको परिवारको सदस्य हुन सक्दैन र स्वर्ग जान सक्दैन। निकोदेमसले यसबारे केही विचार गर्यो र अचम्मान्दै भने, कुनै मान्छे एकपल्ट जन्मेपछि फेरि कसरी जन्मन सक्छ र? के उसको आमाले उसलाई फेरि गर्भमा झाँक्न सक्ने हुन् त? येशूले निकोदेमसलाई भन्नुभयो, केवल परमेश्वरको आत्माले मात्र मान्छेलाई नौलो जीवन दिन सक्नुहुँदछ। यस्ता मान्छे मात्र परमेश्वरको परिवारमा गनिँदा छन् र स्वर्ग जान योग्यका हुनेछन्। मान्छेले आफूले आफैलाई परिवर्तन गर्न सक्दैन किनभने मान्छे सबै पापी छन्। यदि हामी पापी हौं भनी मानिलिन्छौँ भने र हाम्रा पापहरू येशू प्रभुले हटाइदिन सक्नुहुन्छ भनी विश्वास गर्दछौँ भने परमेश्वरको पवित्र आत्माले हामी गर्न नौलो जन्म दिँदछन्। येशूले यी सबै कुराहरू निकोदेमसलाई भन्नुभयो, यदि तमी पनि येशूलाई आफ्नो पाप अपराधहरू क्षमा गरिदिनुहोस् भनिकन भन्ने हो भने परमेश्वरको आत्माले तमी गर्न एक छुट्टी नयाँ प्रकारको मान्छे बनाउनुहुन्छ। चित्र नम्बर 25। अब तपाईँ यो चित्रमा हेर, जब यीशु स्वर्गबाट फर्कन लाग्नु भएको थियो तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, म स्वर्गमा फर्किन जाँदैछु, तिमीहरूले पिताबाट पाएको प्रतिज्ञालाई पर्खिराख, जसलाई पिताले तिमीहरूका माझमा पठाउनुहुनेछ उहाँ परमेश्वरको पवित्र आत्मा हुनुहुन्छ। पवित्र आत्मा तपाईँ बीचमा वास गर्न आउनुहुनेछ। यति भनिसकेपछि यीशु स्वर्गमा फर्किरहनु भयो। त्यसपछि उहाँका सबै चेलाहरू एउटा घरमा प्रार्थना गर्न भेला भए। केही दिनपछि तिनीहरूले आफूले प्रार्थना गरेको ठुलो कोठाभित्र आँधी उडी चले जस्तो माने, तर यो आँधी फेरि छेउन, त्यो त परमेश्वरको आत्मा आइराखेको थियो। यीशुले प्रतिज्ञा गर्नुभएको परमेश्वरको पवित्र आत्मा आउनुभएको थियो। यदि तपाईँले यीशुमा पस्नु भयो भने परमेश्वरको पवित्र आत्मा तपाईँमा आउनेछ र तपाईँमा बास गर्नुहुन्छ। परमेश्वरको वचन बुझ्न र उहाँका आज्ञाहरू पालन गर्न तपाईँलाई उहाँले मदत गर्नुहुँदछ। परमेश्वरको आत्माले तपाईँलाई बलियो र साहसी बनाउँदछ। तपाईँ शैतानमाथि विजय हुन सक्दछौ। पवित्र आत्माले तपाईँ गर्न एक ईश्वरीय जीवन बिताउन मदत गर्नुहुनेछ। चित्र नम्बर 26। फेरि यही नक्सामा हेर, जब हामी अँध्यारोमा हिँड्दछौँ हामी धेरै जसो भइमान्दछौँ। शैतानले भनेको मान्नु र आफ्नै इच्छा अनुसार हिँड्नु चाहिँ अँध्यारोमा हिँडे जसै हो। यदि हामी शैतानको पछि हिँड्नेयौँ भने हामी सबै भइमानी नै काट्नेछौँ। तर हामी यीशुको नाम पछ्याउँछौँ भने केही कुरादेखि हामीलाई भइमान्नु पर्दैन। यो चाहिँ उज्यालोमा हिँडे जसै हो। यीशुले हामीलाई हेरिराख्नु हुँदछ र कुनै कुराले हामीलाई नोक्सान पुर्याउन सक्दैन। यीशुलाई थाहा छ कि हामी धेरै पटक भइमान्दा छौँ, तर जब हामीलाई भइमानेको अनुभव हुँदछ त्यस बेला हामी यीशुसँग प्रार्थना गर्न सक्दछौ अनि उहाँले हामीलाई सबै किसिमका भयहरूबाट छुटकारा दिँदछन् र हामीले फेरि भइमान्नु पर्दैन। यसमा विश्वास गर्ने हरेक मान्छे बाइबलको वचन अनुसार जिउनु पर्दछ। बाइबल परमेश्वरको वचन हो। बाइबलले भन्दछ, यसमा विश्वास गर्नेले व्यभिचार गर्नु हुँदैन, कसै साथ दुश्मनी पनि राख्नु हुँदैन, चोर्नु हुँदैन, अनि मूर्ति पूजा र मरेका मान्छेहरूका आत्माहरू पनि पुज्नु हुँदैन। यसमा विश्वास गर्ने मान्छेलाई नै क्रिस्टियन भनिन्छ। चित्र नम्बर 28। क्रिस्टियन पुरुष र स्त्रीलाई बाइबलले भन्दछ, हामीले यीशुको आज्ञा पालना गरे झैं तिमी श्रीमतीहरूले तिम्रो श्रीमानहरूको आज्ञा पालना गर। जसरी यीशुले हामीलाई माया गर्दछन् त्यसरी नै तिमी श्रीमानहरूले पनि आफ्ना श्रीमतीहरूलाई माया गर। उहाँले हामीले यति मस्ती माया गर्नुभयो कि हामी गर्न बचाउनलाई उहाँ मर्नुभयो। बाइबलले भन्दछ कि छोराछोरी हो, आफ्ना आमा बुबाको आज्ञा पालना गर र आमा बुबा हो आफ्ना छोराछोरीहरूको हेरचाह गर। तिमीहरूलाई यीशुको बारेमा भन। हामीले कसरी जिउनु पर्दछ भने परमेश्वरले हामी गर्न भनिसक्नु भएको छ। त्यसकारण हामीले असल जीवन जिएको उहाँ चाहनुहुँदछ। चित्र नम्बर 29। परमेश्वर भन्दछन्, सबै मान्छेलाई भलाइ गर। हामीले हाम्रा साथीहरू र परिवारलाई त माया गर्दछौँ, तर हामीले हाम्रा शत्रुलाई पनि माया गर्नु पर्दछ। पहिलो चित्रमा हेरौँ, यी दुई मान्छेहरू पहिला शत्रु थिए, तर अब तिनीहरू आफ्ना हतियार फालिकन साथी भएका छन्। हामीले खराबको बदला खराब गर्नु हुँदैन भनी परमेश्वर भन्दछन्। त्यसै गरिकन दोस्रो चित्रमा हेरौं, यी दुईटै फरक जातिका मान्छेहरू हुन्। यी मानिसहरू सबै आपसमा झगडिँदछन्, तर यहाँ एकले अर्कोलाई सहयोग गरेको देख्दछौ। क्रिस्चियनहरूले अरूलाई सहयोग गर्नै पर्दो छ, उनीहरूले बदला लिने काम गर्नु हुँदैन। चित्र नम्बर 30। यी दुई मान्छेहरू यसुको विषय गर्न चाहँदछन्। तिनीहरूले आफ्नो मूर्तिहरू र तन्त्र मन्त्रका सामानहरू चलाउँदैछन्। पहिले हाम्रो सहयोगको लागि हामीले भूतप्रेतहरू बोलाउँदछौँ भने अब हामी ईश्वरका जनहरूले यसुको गुहार माग्न सक्दछौँ। यसुको शक्ति हाम्रो वरिपरि छ, त्यसैले कुनै खराबीले हामीलाई हानि पुर्याउन सक्दैन, किनभने यीशुको शक्ति भूतप्रेत, पक्षी, तन्त्र मन्त्र र शैतानको शक्ति भन्दा महान र शक्तिशाली छ। त्यसकारण हामी विश्वासीहरूले यीशुको नाम मात्र मान्नु पर्दछ।
चित्र नम्बर 31। विशेष गरी यस चित्रमा भएको मान्छेको बारेमा मलाई भन्न मन लाग्दछ। यस मान्छे प्रभु यीशु यस संसारमा भएको बेलाको समयको हो, जसलाई अनेकौं भूतप्रेतले सताइरहेको थियो। भूतप्रेतले सताएको कारण ऊ बौलाहा भएको थियो। मान्छेहरूले उसलाई साङ्लो र डोरीले बाँधेर राख्थे, तर उसले ती सबै बन्धन सुधारिदिन्थ्यो। यसो आएर यस मान्छेलाई दयाले हेर्नुभयो र त्यस मान्छेभित्र भएका दुष्ट आत्मालाई हकार्दै भन्नुभयो, यस मान्छेलाई छाड र फेरि फर्केर न। शैतानको दुष्ट आत्मा र भूतप्रेतहरू यसोसँग डराएर यस मान्छेबाट निस्केर भागे। के तौलाई पनि यसै भूत आत्माहरू र दुष्ट आत्माले दुःख दिए सताएको छ? यसोलाई पुकार अनि उहाँले तौलाई ती सबै दुष्ट कुराहरूबाट छुटकारा दिनेछन्। चित्र नम्बर 32। यीशुको बाटोमा हिँड्न सजिलो छैन भने हामीहरूले सुनेका छौँ। हामीभित्र एउटा ठुलो लडाइँ भएका हामी अनुभव गर्छौँ। परमेश्वरको आत्माले हामीहरूलाई उहाँको बाटोमा हिँडाल्न, परमेश्वरलाई पछ्याउन अनि पवित्र जीवन जिउन सहायता गर्नुहुन्छ भने शैतानले पनि केही षड्यन्त्र रचेका छन्। त्यसले हामीलाई परीक्षा पारेर नराम्रो काम अर्थात् पाप गर्न लाउँदछन्। शैतानले हामीलाई भन्दछन्, धनी हुन कठोर परिश्रम गर, धनी भयो भने तिमीले नाम कमाउनेछौ र तिम्रो जीवन सुखमय हुनेछ। आफ्नो बारेमा मात्र विचार गर, अरूको वास्ता नराख, तिमी जे चाहन्छौ त्यही बारे मात्रै सोच। शैतानले यस्ता झुटा कुराहरू हामीलाई भन्दछन् अनि हामीलाई पनि यस्तै कुरा मात्रै सुन्न मन लाग्छ। हामीहरू शैतानले भने जस्तै गरी यी सबै कुराहरू गर्दछौँ। हामी क्रिस्चियनहरू नक्सामा ठड्याएको बिचको मानिस जस्ता मात्रै छौँ। उसले असल काम गर्न सकोस् भनी यीशुले तिनलाई परमेश्वरको आज्ञा पालन गर्नको निम्ति उत्साह दिँदैछन्, अनि शैतानले पनि उसलाई आफ्नो कुरा भनेर खराब काम गर्न सिकाउँदछन्। हामी परमेश्वरका जनहरू एउटा ठुलो सङ्घर्षको बिचमा छौँ, तर हाम्रा प्रिय मित्र यीशु हाम्रा माझमा हुनुहुन्छ। उहाँलाई मात्र पछ्याउन उहाँले हामीलाई सामर्थ्य तुल्याउन सक्दछन्। चित्र नम्बर 33। यसले यो कथा मान्छेहरूलाई सुनाउनु भएको हो। एकजना बाबुका दुई छोरा थिए। एक दिन कान्छो छोरा बाबु कहाँ आएर आफ्नो अंश माग्यो। बाबुले कति सम्झाई बुझाई गर्दा पनि ऊ मानेन र आफ्नो अंश लिएर ऊ गाउँ छोडेर एउटा ठुलो सहरमा गयो। उसले सहरमा पुगेर जहाँ रक्सी र मोज मजामा पैसा खर्च गर्यो। उसले आफूले चाहेका सबै थोक गर्यो, जसकारण चाँडै नै उसको धन सम्पत्ति सिद्धियो अनि ऊ भिखारी जस्तै भयो। उसले धेरै दुःख कष्ट सहनु पर्यो। कयौं दिन त ऊ भोकै भोकै पनि बस्न पर्यो। केही समयपछि बल्ल उसको होस खुल्यो र पछुताउँदै बाबु कहाँ फर्क्यो।
फर्केर उसले आफ्नो बाबुसँग माफ माग्यो। बाबुले आफ्नो छोरालाई धेरै माया गर्ने हुनाले उसलाई क्षमा दिनुभयो र सधैँको लागि घरमा बस्न दिनुभयो। हामीहरू सबैजना यीशुले भन्नुभएको यस कथाको कान्छो छोरा जस्तै छौँ। हामीहरू सबैलाई परमेश्वर पिताले धेरै प्रेम गर्नुहुन्छ। हामीहरूले गरेका आफ्ना पाप अनि उहाँको आज्ञा तोडेको कारणले हामी लाज्न पर्नेछौँ। तब त्यस मान्छेले जस्तै आफ्ना पापहरू स्वीकार गरी यीशुमा आउँछौँ भने परमेश्वरले हाम्रा सबै पाप र अशुद्धतालाई क्षमा गर्नुहुनेछ। चित्र नम्बर 34 यस नक्सामा हेर्नुहोस्। तपाईँ बिरामी पर्दा के गर्नुहुन्छ? यीशुमा विश्वास गर्नेहरूले परमेश्वरलाई प्रार्थना गर्न सक्छन्। यीशुको शक्तिले तपाईँका रोग बिरामीहरूलाई निको पार्न सक्दछन्। तपाईँले अस्पतालबाट औषधि प्राप्त गर्न सक्नुहुँदछ। यीशुले औषधिमा आशिष दिनुहुन्छ र औषधि खाँदा तपाईँ निको हुनुहुनेछ। धामी जाग्री जसले भूत पीडा खेलाएर दुष्ट आत्माहरूको शक्तिद्वारा रोग बिरामीलाई निको पार्न खोज्दछन्, तिनीहरूलाई यीशुमा विश्वास गर्ने परमेश्वरका जनहरूले फुक्फा गर्न, चिन्ता मान्न, जोखाना हेर्न र रोग निको पार्नका लागि बोलाउनु हुँदैन। साथै तिनीहरूसम्म जानु पर्न हुँदैन। यीशुको शक्ति तिनीहरूका भन्दा धेरै ठुलो छ। बाइबलले भन्छ कि हाम्रो शरीर परमेश्वरले वास गर्नुहुने मन्दिर हो, त्यसकारण हामीले यसको राम्रो हेरविचार गर्नुपर्दछ। परमेश्वर हाम्रा बुवा हुनुहुन्छ जसले हामी सबैलाई माया गर्दछन्। कहिले काहीँ उहाँले हाम्रो विश्वासको जाँच गर्न हाम्रो जीवनमा यस्ता दुःख कष्टको समय पनि आउन दिनुहुन्छ। परमेश्वरले हामीलाई जे दिनुहुन्छ यी सबै कुराको लागि हामीले उहाँलाई धन्यवाद दिनुपर्दछ। चित्र नम्बर 35 यस चित्रमा हेर्नुहोस्। साथै हामी सबै एक दिन मर्नु नै पर्ने भन्ने कुरालाई विचार गर। यदि आज नै तपाईँको प्राण गयो भने तपाईँको आत्मा कहाँ जाला? जब परमेश्वरका मान्छेहरू मर्दछन् तब उनीहरूको आत्मा परमेश्वर कहाँ जान्छ? किनभने यीशुले तिनीहरूको पाप क्षमा गर्नु भएको छ। अरू मान्छेहरूको आत्मा परमेश्वर कहाँ जान सक्दैन, किनभने उनीहरूको पाप यीशुमा क्षमा भएको हुँदैन। यदि तपाईँले यीशुमा विश्वास गरी आफ्ना पापको क्षमा माग्नु भएको छैन भने तपाईँको आत्मा गन्धर्वको आगो भएको ठाउँ नरकमा जान्छ। यदि तुमी विश्वासी हुनुहुन्छ भने तुमी मर्नु भएपछि तपाईँको आत्मा स्वर्गमा जानेछ, जहाँ सबै असल कुरा मात्र छन्। त्यहाँ दुःख, कष्ट वा पीडा हुँदैन। त्यहाँ लडाईँ झगडा जस्ता कुरा पनि हुँदैन। स्वर्गमा केवल रमावट र खुसीका कुराहरू मात्रै छन्। चित्र नम्बर 36 अब यस चित्रमा हेर। हाम्रो शरीरका धेरै अङ्गहरू छन्। हेर्नको लागि आँखा, सुन्नको लागि कान, बोल्नको लागि मुख र हिँड्नका लागि खुट्टा आदि। प्रत्येक अङ्गका आफ्नै कामहरू छन्। यदि शरीरको कुनै अङ्ग बिरामी छ भने अरू सबै अङ्गहरूलाई पनि पीडाको अनुभव हुन्छ। बाइबलले हामी कन भन्दछ, शरीरका विभिन्न अङ्गका फरक फरक काम भए झैँ हामी विश्वासीहरूका पनि विभिन्न किसिमका कामहरू छन्। कोही मण्डलीलाई हुर्काउने कामको जिम्मा लिएर पास्टर छन्। लेखपढ गर्न सक्नेहरूले लेखपढ गर्न नसक्नेहरू पनि बाइबलका कुराहरू सिकाउन सक्छन्। कहिलेकाहीँ खानपिनको बन्दोबस्त गर्ने हुन्छ र उनीहरूले सोही काम गर्दछन्। कहिलेकाहीँ परमेश्वरको प्रशंसाको निम्ति गीत भजन गाउन सक्दछन्। कसैले पनि मेरो काम तिनीहरूको भन्दा महत्वपूर्ण छ भनेर भन्नु ठिक छैन। हामी जे गर्दछौँ यीशुको लागि गर्दछौँ। तपाईँ आफू के कस्ता काम गर्न सक्नुहुन्छ भनी जान्न परमेश्वरलाई प्रार्थना गर। यदि कोही बिरामी वा दुःख कष्टमा परेको छ भने हामीहरूले उनीहरूको लागि प्रार्थना गरिदिन सक्दछौँ। साथै आफूले सक्दो सहायता गर्न सक्दछौँ। यो पनि यीशुको निम्ति गरिएको सेवा नै हो। चित्र नम्बर 37 परमेश्वरले आफ्नो वचनमा भन्नुभएको छ, तिमीहरूले छ दिनसम्म काम गर्नु तर सातौं दिनमा चाहिँ आफ्ना सबै कामहरूबाट विश्राम लिनु। त्यस दिनमा तिमीहरूले आफ्ना सबै कामहरूबाट फुसलिएर मेरो आराधना गर्नु। यो विश्रामको दिन सबै विश्वासीहरू भेला हुने राम्रो समय हो। हामी मण्डलीमा वा कुनै झुन्डामा भेला हुन सक्दछौँ र परमेश्वरको वचन सुन्न र उहाँमा आराधना गर्न सक्दछौ। उहाँको आराधना गर्दा हामीहरू परमेश्वरको श्रुति प्रशंसा साथै कोरस भजनहरू गाउन सक्दछौ। चित्र नम्बर 38। यस नक्सामा हेर, यसो अहिले स्वर्गमा छन् तर एक दिन उहाँ फेरि यस संसारमा आउनेछन्। उहाँ परमेश्वरमा विश्वास गर्ने उहाँका छोराछोरीहरूलाई लिन आउनेछन्। तिनीहरू सबै यीशु प्रभुसँग सधैँको निम्ति स्वर्गमा बस्न लागि जानेछन्। यीशुलाई विश्वास नगर्ने नयाँ जन्म नपाएका मान्छेहरूलाई उहाँले लैजान सक्ने छैन। ती सबै यीशुमा विश्वास नगर्ने मान्छेहरू नरकुण्डमा जानुपर्नेछ। यीशु कहिले कुन बेला आउनुहुनेछ भन्ने ज्ञान हामी कसैलाई पनि छैन। यसै कारण हामीहरू सबैजना उहाँको आगमनको प्रतीक्षा गर्दै तयारीका साथ उहाँको बाटो हेर्न पर्दछ। के तपाईँ पनि यीशुको आगमनका लागि तयार हुनुहुन्छ? चित्र नम्बर 39। अब हामी यस चित्रमा हेरौ, यी दुई मान्छेले झुक्का सुकेका हाँगाहरू जलाइरहेका छन्। असल बोटहरूले असल फल फलाउँदछन् तर सुकेका हाँगाहरूले कुनै फल फलाउन सक्दैन। हामी परमेश्वरलाई विश्वास गर्ने विश्वासीहरू पनि रुखका हाँगा जस्तै छौँ। यदि परमेश्वरको पवित्र आत्मा हामीमा हुनुहुन्छ भने हामीहरू पवित्र र परमेश्वरलाई मन पर्दो जीवन बिताउन सक्नेछौँ र हाम्रा असल कामहरू चाहिँ हाँगाहरूमा फलेका फलहरू जस्तै छन्। यदि हामी असल काम गर्दैनौ भने त्यो सुकेका हाँगा जस्तै हुनेछौ, जसलाई एक दिन जम्मा गरिन्छ र आगोमा बाल्नका निम्ति फालिन्छ। त्यस कारण हाम्रो जीवनमा परमेश्वरको धेरै असल कामहरू हुन सकोस् भनेर परमेश्वरको नाम हामी प्रार्थना गरौं। उहाँले नै हामीहरूलाई असल काम गर्नमा मदत गर्न सक्नुहुन्छ। जब हामीले गरेका असल कामहरू मान्छेले देख्नेछन् तब तिनीहरूले थाहा पाउनेछन् कि हामीहरूले यीशुलाई पछ्याउँछौ र उहाँलाई माया गर्दछौ। तब ती सबै मान्छेहरूले परमेश्वरको नाम महिमा दिनेछन्। चित्र नम्बर 40। यो चित्र यस चित्रमालाको अन्तिम चित्र हो। जब यीशु यस संसारमा हुनुहुँदो थियो तब उहाँले आफ्ना चेलाहरूलाई आज्ञाहरू दिनुभयो। उहाँले भन्नुभयो, सबै ठाउँमा जाओ, हरेक मान्छेहरू कहाँ मेरो असल खबर पुर्याओ। जब तिमीहरू यसो भन्नेछौ, म तिमीहरूको साथमा हुनेछु, मेरो प्रत्येक कुरामाथि अधिकार र शक्ति छ। यो आज्ञा उहाँलाई विश्वास गर्ने हामी सबैको निम्ति पनि हो। यदि हामी यसैलाई पछ्याउँछौ भने अरू मान्छेहरूलाई उहाँको बारेमा बताउनु हाम्रो कर्तव्य हो। हामीले सबैलाई प्रभु यीशुले हाम्रो निम्ति गरिदिनु भएको ठूलो कामको बारेमा भन्नु पर्छ। जब हामी त्यसो गर्छौ तब परमेश्वरको आत्माले हामीमा काम गर्दछन्। उहाँले हामीलाई बलियो र साहसी बनाउनुहुन्छ र हाम्रो जीवनलाई खुसी र आनन्दले भरिदिनुहुन्छ। तपाईँहरूले धीरज साथ यस सन्देशलाई सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हामी आशा गर्दछौ कि यस सन्देशबाट तपाईँले उत्साह साथै आशिष पाउनु भएको छ। परमेश्वरबाटको यो असल सन्देश अहिलेलाई यही समाप्त हुँदछ। यदि तपाईँहरू जीवित परमेश्वरको बारेमा अझै जान्न चाहँदछ भने नजिकैको कुनै क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू साथ वा कुनै मण्डलीमा गएर सुन्न सक्नुहुनेछ। अहिलेलाई बिदा दिनुहोस्। नमस्ते।